यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मुलुकमा शान्ति, स्थायित्व र समृद्धिका लागि तोकिएकै मितिमा निर्वाचन गराउन सरकार दृढ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन सफल पार्न सहयोग गर्न नागरिक समाज र उद्योगी व्यवसायीहरूलाई प्रधानमन्त्रीको आग्रह। एक साता भन्दा बढ़ी लामो समयको शीतलहरका कारण तराई मधेसको जनजीवन कष्टकर। हिउँदे वर्षामा भएको ढिलाइले वायु प्रदूषण बढ़्दो। पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो। आजदेखि इस्वी सम्वतको नयाँ वर्ष सन् 2026 शुरू। नयाँ वर्षलाई विश्वभर स्वागत गरिँदै। र चार वर्षदेखि जारी रूस युक्रेन बीचको युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अमेरिकाको विश्वास।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14*15# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेपाल उद्योग वाणिज्य महासंघले शान्ति, स्थायित्व र समृद्धिका लागि सबै पक्षको सहकार्यका लागि हिजो काठमाण्डुमा राष्ट्रिय बहस कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, स्थायित्व र समृद्धिका लागि तोकिएकै मितिमा निर्वाचन गराउने गरी सरकार अघि बढ़ेको बताउनुभयो। जेएनजी आन्दोलनको क्रममा भएको घुसपैठ र आगजनीका कारण मुलुकले ठूलो क्षति बेहोरेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री कार्कीले क्रममा 84 अर्बको प्रत्यक्ष क्षति भएको बताउनुभयो।
जेएनजी आन्दोलनमा क्षतिग्रस्त व्यवसाय पुनरुत्थानका लागि मौद्रिक, वित्तीय तथा विकास योजना मार्फत निजी क्षेत्रका सबै माग सम्बोधन गरिएको छ। कर भुक्तानीको म्याद थपिएको छ। बैंकबाट लिएको कर्जाको पुनर्तोलीकरण हुन सक्ने व्यवस्था गरिएको छ। भन्सार प्रशासनमा कारोबार मूल्यलाई मान्यता दिने प्रणाली प्रारम्भ गरेको छ। आन्तरिक राजस्व प्रशासनमा अनलाइन प्यान लिन सक्ने र अनलाइन कर चुक्ता प्रमाण पत्र लिन पाउने व्यवस्था गरिएको छ। वैदेशिक लगानीकर्ताले कानून बमोजिम फिर्ता लैजान पाउने लाभांश ब्याज जस्ता भुक्तानीमा स्वीकृति चाहिने चरण घटाएर सिधै वाणिज्य बैंकबाट सट्याई सुविधा लिन सकिने गराइएको छ। नेपाली आईटी व्यवसायको बढ़ोत्तरी र अन्तर्राष्ट्रिय बजारबाट लाभ लिने वातावरण बनाउने आईटी कम्पनीले विदेशमा लगानी गर्न पाउने प्रक्रिया सरलीकरण गरिएको छ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्न पनि सबै दल, नागरिक समाज, उद्योगी व्यवसायी तथा युवाहरूलाई आग्रह गर्नुभयो।
करिब 84 अर्ब रूपियाँ हाराहारीको प्रत्यक्ष भौतिक क्षति भएको प्रतिवेदन मूल्याङ्कन समितिले दिएको छ। जसमध्ये निजी क्षेत्रको क्षति 33 अर्ब भन्दा माथि रहेको छ। यो घाउ चाहिँ हामीले पुर्दै जानुपर्छ र अझै ठूलो फड्को मार्नुपर्नेछ। यो असामान्य परिस्थितिलाई सम्हाल्दै पुनः भड्किन नदिन र शान्ति सुव्यवस्था कायम गर्न सरकारले निकै संयमका साथ व्यवहार गरिरहेको छ। मुलुक असफलतातर्फ उन्फुङ हुन नदिन निर्वाचनको सुनिश्चितता गरिएको छ। मुलुकलाई विधिको शासनमा हिँडाउन, लोकतान्त्रिक उपलब्धि जोगाउने र दिगो स्थिरता कायम राख्ने तथा व्यवसायिक वातावरण बनाउनका निम्ति समय अचूक माध्यम निर्वाचन नै हो। यो निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न तपाईँहरू सबैलाई अनुरोध पनि गर्दछु।
प्रधानमन्त्री कार्कीले जेएनजी आन्दोलनपछि निजी क्षेत्रका सबै माग सरकारले पूरा गरेको र व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिएको बताउनुभयो। सरकारले सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको पक्षमा काम गरेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले निजी क्षेत्रका समस्याहरूलाई सम्बोधन गर्ने गरी विभिन्न सुधारका काम गरेको बताउनुभयो।
मुलुकभित्र जुनसुकै किसिमको पनि सम्पत्ति सर्जना हुन्छ, लगानी हुन्छ, व्यवसाय हुन्छ भने त्यो समष्टिगत रूपमा समाजको लाभको निमित्त हो र त्यसको क्षति पुग्नु भनेको, त्यसमाथि घात गर्नु भनेको यो हामी सबैको निमित्त क्षति हो भन्ने कुरा आम नागरिक बीचमा हामीले पुर्याउनुको निमित्त राजनीतिक दलहरूले पनि त्यो सन्देश आफ्ना कार्यकर्ता मार्फत पुर्याउनु पर्ने हुन्छ, सरकारले आफ्नो माध्यमबाट गर्नुपर्ने हुन्छ।
यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश अहिले विरलै देखिने गम्भीर संकटमा गुज्रिरहेको उल्लेख गर्नुहुँदै यसको समाधान सर्वपक्षीय सहमति र संकल्पबाट मात्रै सम्भव हुने धारणा राख्नुभयो। अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुहुँदै निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्न जरूरी रहेको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले जेएनजी आन्दोलनका क्रममा घुसपैठ गरेका सम्पत्तिमा क्षति पुर्याउनेहरूलाई छानबिन गरी कार्यवाही गर्न माग गर्नुभयो। मुलुकमा लगानीको वातावरण बनाउनु पर्ने र अर्थतन्त्र राजनीतिको साझा एजेण्डा बन्नु पर्नेमा अध्यक्ष ढकालले जोड़ दिनुभयो।
दायित्व र निर्वाध पेशा व्यवसाय गर्न पाउने प्रत्याभूति सहित उद्यमशीलता विकासमा हरेक दलहरूको नागरिक समाजको युवा पुस्ताको र आम नागरिकको सकारात्मक सहयोग र सदाशयता आवश्यक रहेको चाहिन्छ। सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायको मनोबल उच्च राखी लगानी बढाउन निर्वाध पेशा व्यवसाय गर्न पाउने र सम्पत्तिको हक सम्बन्धी नैसर्गिक अधिकारको सम्मान हुने गरी उद्योग व्यवसाय क्षेत्रलाई प्राथमिक महत्वको क्षेत्रका रूपमा नेपाल सरकारबाट मन्त्री परिषदबाट पारित गरी निजी क्षेत्र संरक्षण एवं प्रवर्धन रणनीति लागू गरियोस् भन्ने हाम्रो माग पनि रहेको।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि जेएनजी आन्दोलनपछि निराश भएको उद्योग व्यवसाय क्षेत्रलाई अझ बढ़ी प्रोत्साहन र सुरक्षाको अनुभूति दिने गरी सरकारले काम गर्नुपर्ने सुझाव दिनुभयो। गृहमन्त्री ओमप्रकाश अर्यालले तोकिएको मितिमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार अघि बढ़िरहेको बताउनु भएको छ। फागुन 21 गते हुने निर्वाचनलाई लक्षित गर्दै हिजो विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ़ भएर लागेको बताउनुभयो। उहाँले वर्तमान सरकार दिन गनेर सरकारमा नबस्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रश्न पार्नुभयो।
वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु होइन, तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेदारी हस्तान्तरण गर्नु हो। ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न हुँदैन। निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेदारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलत सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ निष्पक्ष र धाँधली गरी वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढ़िरहेको छ।
सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनतर्फको समानुपातिक बन्द सूचीलाई आवश्यक पुनरावलोकन गरिने बताउनु भएको छ। पोखरामा हिजो आयोजित पत्रकार भेटघाटमा वहाँले पार्टी एकता सहमति र निर्वाचन आयोगमा अन्तिम घड़ीमा सूची बुझाइएकाले केही गुनासो आएकाले विधिभन्दा बाहिर गएको भए त्यसलाई दुई दिनभित्रमा सम्बोधन गर्ने स्पष्ट पार्नुभयो। निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेद्वार रही कानून बमोजिम खर्च विवरण पेश र सार्वजनिक गर्ने उम्मेद्वार कालो सूचीमा नरहने स्पष्ट गरेको छ। खर्चको विवरण बुझाउने उम्मेद्वारको पनि कालो सूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आयोगले हिजो स्पष्ट गरेको हो। विक्रम सम्बत 2079 प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेद्वार भई प्रचलित निर्वाचन कानून अनुसार निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेका हकमा जरिवानाको कार्यवाही गरी पुनः त्यस्तो निर्वाचन खर्चको विवरण सार्वजनिक गर्न आदेश दिइएको आयोगले जनाएको छ। गेग्रोरियन पात्रो अनुसार ईस्वी सम्बतको नयाँ वर्ष सन् 2026 आजदेखि शुरू भएको छ। विश्वभर नयाँ वर्षलाई विभिन्न तरिकाले स्वागत गरिएको छ। नयाँ वर्ष 2026का अवसरमा काठमाण्डुको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराह लगायत स्थानमा पर्यटक सहितको चहल पहल बढ़ेको छ। विभिन्न युवा संस्थाको आयोजनामा आज 13 राष्ट्रिय पोशाक एवं टोपी दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। नेपाली टोपी हाम्रो पहिचान भन्ने नाराका साथ विगत 13 वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन्। नेपाली पहिचानका रूपमा रहेको दौरा सुरुवाल टोपी र गुन्यू चोलीलाई युवा माझ स्थापित गर्न विक्रम सम्बत 2070 राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन संख्या वृद्धि भएको छ। सन् 2024 अनुपातमा सन् 2025 25,403 विदेशी पर्यटकको संख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोमले जनाएको छ। विगत एक साता भन्दा बढ़ी समयदेखि मधेस प्रदेश र तराईका अन्य जिल्लाहरूमा तापक्रम घट्दै गएपछि जनजीवन कष्टकर भएको छ। लगातारको शीतलहरका कारण जनकपुर धाम उपमहानगरपालिकाले जनकपुर धाममा रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप 3 दिनका लागि विदा दिएको छ। यसअघि दोस्रो पटक 13 गतेदेखि 16 गतेसम्म र पहिलो पटक 11 गते एक दिनका लागि उपमहानगरपालिकाले जाड़ो विदा दिएको थियो। यस्तै बाक्लो हुस्सु कुहिरो र शीतलहरका कारण अत्याधिक चिसो बढ़ेपछि बाँकेका स्थानीय तहले दाउरा वितरण गर्न थालेका छन्। जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका फोकल पर्सन रूपन गेवालीका अनुसार जिल्लाका 8 पालिकाले दाउरा वितरण गरिरहेका छन्। स्थानीय तहले गरीब तथा विपन्नलाई कम्बल वितरण समेत गरिरहेका छन्। हालसम्म विभिन्न पालिकामा 1,080 थान कम्बल वितरण भइसकेको गेवालीले जानकारी दिनुभयो। दाङमा पनि शीतलहरले चिसो बढ़ेपछि घोराई उपमहानगरपालिका लमही नगरपालिका राप्ती गाउँपालिका राजपुर गाउँपालिका र गढ़वा गाउँपालिकाले बुधबारदेखि शुक्रबारसम्म 3 दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। यस्तै कञ्चनपुरको बेलौरी नगरपालिकाले बढ़दो चिसोका कारण विद्यार्थी शिक्षक तथा विद्यालय कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै विद्यालयहरूमा 2 दिन जाडो विदा दिने निर्णय गरेको छ। विशेष अदालतले घुस प्रकरणमा पूर्व मन्त्री राजकुमार गुप्तालाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। गुप्ताले 78 लाख घुस लिएको आरोप लागेकामा अदालतले हिजो भ्रष्टाचार निवारण ऐन अनुसार पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको हो। जरिवाना र घुस रकम जफत हुने व्यवस्था लागू हुने गरी अदालतले आदेश दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कास्की जिल्ला स्थित सार्वजनिक विद्यालयको जग्गा गैर कानूनी रूपमा व्यक्तिको नाममा दर्ता गराई भ्रष्टाचार गरेको अभियोगमा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कास्कीका तत्कालीन अध्यक्ष सहित 6 विरूद्ध विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। वीर अस्पतालमा 103 वर्षीय वृद्धाको मस्तिष्कको जटिल तथा दुर्लभ शल्यक्रिया गरिएको छ। कोटेश्वर बस्ने 103 वर्षीय वृद्धाको सफलतापूर्वक शल्यक्रिया गरिएको हो। चालू आर्थिक वर्ष 2082-83 पहिलो चौमासिकमा मनाङ जिल्लाको कार्य सम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ। गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्य सम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहरिएको हो। निकुञ्ज लगायत आसपासका क्षेत्रहरूमा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाँके बर्दिया र दाङमा एकसाथ बाघ गणना कार्य शुरू गरिएको छ। बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटे बाघको अनुगमन सँगै गणना कार्य शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
बाँके बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी प्राविधिक निकुञ्ज सुरक्षार्थ नेपाली सेना लगायत चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरूलाई तालिम पश्चात बाघ गणना कार्यमा खटाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट शुभारम्भ गरेको बाघ गणना कार्य 90 दिनसम्म सञ्चालन हुनेछ। बाघ गणनाका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई 4 ब्लकमा विभाजन गरी 912 ग्रेड कायम गरिएको छ। जसमध्ये 832 डिग्रीमा 452 स्वचालित क्यामेरा राखेर बाघ गणना गरिनेछ भने 56 जनशक्ति र 6 हात्ती प्रयोग गरिने जनाइएको छ। यस वर्ष पहिलो पटक दाङमा पनि बाघ अनुगमन तथा गणना गरिँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्य:
यो सर्वेक्षण हो, क्याप्चर र रिक्याप्चर विधिबाट बाघको संख्या चेकिङ गर्छौ, त्यो अनुमानित संख्या हुन्छ र निश्चित वैज्ञानिक नियम अनुसार त्यो कन्फिडेन्स इन्टरभलको संख्या सर्वेक्षणको नतिजा निकाल्छौ। कतिपय हाम्रो इन्टरनेसनल कमिटमेन्टहरू पनि छ, बाघको संख्या सन् 2010 22 हामी डबल पुर्याउँछौँ भन्ने कमिटमेन्ट गर्यौँ। कमिटमेन्ट पुरा भयो कि भएन हेर्नलाई पनि प्रेरण गर्नुपर्ने हुन्छ।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पहिलो ब्लक बर्दियाको खाता करिडोर र सामुदायिक वनका केही भाग र बाँकी निकुञ्जको केही भाग दोस्रो ब्लक र बाँकी निकुञ्जको बाँकी सबै भागलाई चारवटा ब्लक कायम गरिएको छ। बाघ गणना कार्यका लागि नेपाल सरकार लगायत राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत जियोलोजिकल सोसाइटी अफ लन्डन र WWF नेपालको सहयोग र सहकार्य रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको 968 वर्ग किलोमिटर र बाँकी राष्ट्रिय निकुञ्जको 550 वर्ग किलोमिटर क्षेत्रमा ब्लक बनाएर बाघ गणना तथा अनुगमन गर्ने कार्य शुरू भएको छ।
यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि चाहिँ हामीले 10 टिम बनाएका छौँ। 10 टिमलाई चाहिँ 10 ठाउँमा मुभ गर्छौँ।
सन् 2018 राष्ट्रिय बाघ गणना अनुसार 235 बाघ रहेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा 87 वयस्क बाघ थिए भने बाँकी राष्ट्रिय निकुञ्जमा 21 वयस्क बाघ थिए। त्यस्तै सन् 2022 गणना अनुसार नेपालमा बाघको संख्या 355 पुगेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जमा 125 वयस्क बाघ रहेका थिए र बाँकी राष्ट्रिय निकुञ्जमा 25 वयस्क बाघ रहेका थिए। विगतका वर्षको तथ्याङ्क हेर्दा हरेक पटकको गणनामा बाघको संख्या वृद्धि हुँदै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ। इण्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रति लिटर 4.19 रूपियाँ, डिजेलमा 5.06 रूपियाँ र हवाई इन्धनमा प्रति लिटर 8.15 रूपियाँ घटाएको छ। एलपी ग्यासको खरिद मूल्य प्रति सिलिण्डर 100.35 रूपियाँले बढ़ेर आएको छ। नयाँ मूल्य आजदेखि लागू हुनेछ। एलपी ग्यासको खरिद मूल्य बढ़े पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ। कोशी प्रदेशमा बजेट विनियोजन भई छनौट भएका विकास निर्माणका अधूरा योजनाहरू धमाधम निर्माण हुन थालेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्रालय भन्ने नीति अनुसार काम अगाडि बढ़ाएपछि वर्षौंदेखि अल्झिएका अधूरा योजनाहरूले गति लिन थालेको हो। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्रालय भन्ने नीति अनुसार काम अगाडि बढ़ाएपछि वर्षौंदेखि अल्झिएका अधूरा योजनाहरूको काम अहिले धमाधम हुन थालेको छ। अधूरा योजना सम्पन्न गर्ने नीति अप्नाएपछि संघबाट हस्तान्तरण भएका तथा 2074 सालमा मन्त्रालयबाट बजेट विनियोजन भएका अधूरा योजनाहरूको काम अघि बढ़ेको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको भनाइ छ।
ठेक्का सम्झौताको म्याद पनि सकिसकेको र पटक पटक का सम्झौताको म्याद थप्दा पनि काम नभएको योजनाहरू थिए। आयोजनाहरू जहाँ रुग्न छन् त्यहाँ मन्त्रालय भन्ने एउटा नीति मन्त्री स्तरीय निर्णय गरेको छु। त्यो निर्णय अनुसार 30 योजनाहरूको स्थलगत अनुगमन पनि सम्पन्न गरेको छु र कतिपय योजनाहरूलाई चाहिँ स्थलगत अनुगमन गरे पश्चात सञ्चालनमा आएको छ। त्यसो गर्दै गर्दा चाहिँ अहिले चाहिँ क्रोनिक योजनाहरू सबै हाम्रो सञ्चालनमा आएको छ।
विकास निर्माणको कामले गति लिएसँगै पुल तथा सड़क निर्माण हुन थालेपछि जनताहरू समेत खुशी भएका छन्। मोरङ रतोबाई नगरपालिका साथका थलमाया खतिवडा र नवीन पौडेल।
यताबाट घुमेर सिजुवा पुगेर जानु पर्थ्यो, 5 किलोमिटर घुम्नु पर्थ्यो, हाइवेमा जान समस्या थियो। अब यति पुल भयो भने हामीहरू धेरै बच्छौँ। साह्रो विकटमा बस्यो, यहाँ 32 बसेको। अब चाहिँ हामी ढुक्क, अब चाहिँ हामी पानीबाट हिँड्नु पर्दैन होला, बाढीमा बग्दैन होला भन्ने छ हामीहरू।
यो भएपछि चाहिँ हामीलाई जान आउन मार्केट पुर्याउन पनि सजिलो हुने। धेरै अगाडिदेखि नै हामीले यो माग गरिरहेको, धेरै वर्ष हामीले भाटाको पुलमा बाँसको लगाएर चाहिँ हामी गर्थ्यौँ। यहाँबाट धेरै गाह्रो थियो, धेरै खुसियाली छ।
प्रदेश सरकार स्थापना भएपछि अहिलेसम्म कोशी प्रदेशमा 600 किलोमिटर कालोपत्री सड़क, 93 पक्की पुल, 211 झुलिङ्गे पुल, 113 सामुदायिक भवन निर्माण भएका छन् भने 31,500 हेक्टर क्षेत्रफल जग्गामा थप सिंचाइ सुविधा पुगेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब अन्तर्राष्ट्रिय समाचार। रूस र युक्रेन बीच झण्डै 4 जारी पूर्ण स्तरको युद्ध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको अमेरिकाले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सम्झौतामा पुग्न अब 1-2 अत्यन्तै जटिल र कठिन विषय भए पनि ती विषय समाधान उन्मुख भएको बीबीसीले जनाएको छ। वाशिङटनले तयार पारेको 20 योजनामा सबैभन्दा पेचिलो विषय भूभागको विषय र युरोपकै सबैभन्दा ठूलो आणविक विद्युत केन्द्रको विषय हो। उक्त केन्द्र हाल रूसको नियन्त्रणमा रहेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भारतले 654 मेगावाट विद्युत भारतीय इनर्जी एक्सचेन्जको प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिएको अनुमति नवीकरण गरेको छ। भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे अहेड र रियल टाइम मार्केटबाट 654 मेगावाट विद्युत 24 घण्टा आयात गर्न अनुमति नवीकरण गरेको हो। यसअघि दिएको अनुमतिको म्याद बुधबार सकिँदै थियो। नेपाल विद्युत प्राधिकरणले ढल्केबर मुजफ्फरपुर 400 केबी प्रसारण लाइन मार्फत 600 मेगावाट, टनकपुर महेन्द्रनगरबाट 54 मेगावाट गरी 654 मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति पाएको हो। ऊर्जा जलस्रोत तथा सिंचाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मंगलबार विद्युत मन्त्रालयका अधिकारीहरूलाई टेलिफोन गरी आरटीसी मोडमा विद्युत आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गर्नु भएको थियो। बुधबार नेपाली शेयर बजारमा दोहोरो अंकको सुधार भएको छ। यस दिन कारोबार बन्द हुँदा बजार 10.87 अंकले बढ़ेर 2633.76 अंकमा कायम भएको छ। बुधबार शेयर बजारमा 163 कम्पनीहरूको शेयर मूल्य बढ़ेको छ भने 89 कम्पनीको घटेको छ। बुधबार नेप्सेमा दुई कम्पनीहरूको शेयर मूल्य 10% बढ़ेर सकारात्मक सर्किट लागेको छ। बुधबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचकहरू सकारात्मक भएका छन्। शेयर बजारमा बुधबार 234 कम्पनीहरूका 1,19,46,000 किता शेयरहरू 5,13,00,00,000 रूपियाँमा किनबेच भएका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले कृषि क्षेत्रको विकासलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ। बुधबार नेपाल होटल तथा पर्यटन व्यवसाय महासंघ मध्य प्रदेशले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा मुख्यमन्त्री यादवले कृषि सम्बन्धी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। देश र मधेसलाई समृद्ध बनाउन कृषिको आधुनिकीकरण आवश्यक छ भन्दै मुख्यमन्त्री यादवले दुई वर्षभित्र सम्पन्न हुने गरी सिंचाई सम्बन्धी आयोजना अघि बढ़ाउने पनि उल्लेख गर्नुभयो। पछिल्ला केही दिन यता स्थानीय बजारमा सुन चाँदीको मूल्य लगातार बढ़िरहेकोमा बुधबार भने घटेको छ। बुधबार छाप भएको सुनको मूल्य प्रतितोला 2,61,000 र त्यति नै परिमाणको चाँदी 4,470 रूपियाँ कायम भई कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। मंगलबार छाप भएको सुन प्रतितोला 2,62,100 र त्यति नै परिमाणको चाँदीको मोल 4,590 कायम भई कारोबार भएको थियो। सुनसरी र धनकुटाको सीमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा बुधबारदेखि भेडेटार खाना महोत्सव शुरू भएको छ। महोत्सवमा अर्ग्यानिक खेती प्रणालीबाट उत्पादित तरकारी तथा फलफूल, हस्तकला, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन तथा खानाका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिएको महोत्सव आयोजक तथा होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले जानकारी दिनुभयो। महोत्सवमा 50-60,000 पर्यटकले अवलोकन गर्ने र महोत्सवबाट 2 करोड़ रुपियाँ भन्दा बढ़ीको कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष लिम्बुले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अन्तिम खेलमा रोमाञ्चक जीत निकाल्दै कोशी प्रदेश 9 एनबीए महिला तथा पुरूष क्लब भलिबल च्याम्पियनशीपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। अन्तिम 8 पुग्ने कोशी अन्तिम नै टोली हो। यो सँगै पुरूषतर्फको क्वार्टर फाइनल समीकरण पूरा भएको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवरहरूमा बुधबार सम्पन्न समूह सीको खेलमा कोशीले किर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई 3-0 सेटमा पराजित गरेको हो। यो सँगै कोशी समूहको उपविजेता बन्यो। कोशी पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो। आर्मी समूह विजेता भन्दै अन्तिम 8 पुग्दा किर्तिपुर भने जितविहीन हुँदै बाहिरिएको छ। यो सँगै कोशीले सेमी फाइनल पुग्न नेपाल पुलिस क्लबसँग खेल्ने भएको छ। पुलिस समूह बीको विजेता हो। टोलीले ढोरपाटन क्लब र खिम्जी युवा क्लबलाई पराजित गरेको थियो। अर्को खेलमा बुनानी कण्ठ भलिबल क्लबले सेमी फाइनलमा साबिक विजेता हेल्प नेपालसँग खेल्ने भएको छ। समूह सीको खेलमा बुनानी कण्ठले जाउलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई 3-1 सेटमा पराजित गर्दै अन्तिम 8 आफ्नो स्थान सुरक्षित गरेको हो। यो सँगै बुरानील कण्ठ समूहको उपविजेता बन्यो। बुरानील कण्ठ पहिलो खेलमा रुकुम पश्चिमसँग पराजित भएको थियो। रुकुम समूह विजेता भन्दै अन्तिम 8 पुग्दा जाउलाखेल भने बाहिरिएको छ। उता 100% जित निकालेको हेल्प नेपाल भने समूह 1 विजेता हो। महिला तर्फको खेलमा सेमी फाइनल समीकरणबाट बाहिरिसकेको एभरेस्ट भलिबल क्लबले सान्तोना जितका साथ 9 एनबीए च्याम्पियनशीपमा आफ्नो यात्रालाई अन्त्य गरेको छ। बुधबार त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपा कवर हलमा सम्पन्न समूह 1 आफ्नो अन्तिम खेलमा एभरेस्टले चुली युवा क्लबको चुनौती 25-14, 25-5, 25-11 पछ्यायो। चुलीको यो लगातार तेस्रो हार हो। यसअघि चुलीले विभागीय टोली त्रिभुवन आर्मी क्लब र न्यू डायमन्ड स्पोर्ट क्लब विरूद्ध पनि 3-0 सोझो सेटमा पराजय बेहोरेको थियो। एभरेस्टले पनि यी दुई क्लब विरूद्ध 3-0 सेटमा हार बिहोरेको थियो। मंगलबार न्यू डायमन्डसँग पराजित भएसँगै एभरेस्टको नकआउट चरण पुग्ने सम्भावना सकिएको थियो।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। हिउँदे वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण बढ़दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार एक दुई दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भित्राए पनि त्यसले राम्रो पानी पार्ने छैन। मौसमविद गोविन्द झाले उच्च पहाड़ी भेगका एक दुई ठाउँमा फाटफुट पानी पर्ने बताउनुभयो। यसपटकको पश्चिमी वायुसँगै धूलोका कण आउने भएकाले नेपालमा प्रदूषण थपिने सम्भावना बढ़ेकोले यस वायुले गण्डकी र कर्णाली भेगका हिमालमा थोरै हिमपात भने गराउने उहाँले जानकारी दिनुभयो। नेपालमा यति बेला त्यसै पनि आन्तरिक प्रदूषण उच्च रहेको कारण काठमाण्डु उपत्यका सहित देशका विभिन्न भूभागमा साँझ बिहान तुवालो लाग्ने, घाम राम्रो नदेखिने क्रम बढ़दो अवस्थामै रहेको मौसमविद झा बताउनुहुन्छ। वर्षाको प्रवृत्ति जलवायु परिवर्तनका कारण बदलिँदै गएकाले पनि हिउँदे वर्षा पछाडि सरेको अनुमान मौसमविदहरूको रहेको छ। आज तराई भागका अधिकांश स्थानमा लाग्ने हुस्सु मध्याहपछि क्रमिक सुधारोन्मुख हुने सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी उच्च पहाड़ी तथा हिमाली भागमा आंशिक बदली रहनेछ। कोशी गण्डकी र कर्णाली प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाण्डु उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 17.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 4.9 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 16 देखि 18 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाण्डु उपत्यकामा सूर्योदय अघि बिहान 6:55 भयो भने सूर्यास्त भरे साँझ 5:20 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मुलुकमा शान्ति, स्थायित्व र समृद्धिका लागि तोकिएकै मितिमा निर्वाचन गराउन सरकार दृढ रहेको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। निर्वाचन सफल पार्न सहयोग गर्न नागरिक समाज र उद्योगी व्यवसायीहरूलाई प्रधानमन्त्रीको आग्रह। एक साताभन्दा बढ़ी लामो समयको शीतलहरका कारण तराई मधेसको जनजीवन कष्टकर। हिउँदे वर्षामा भएको ढिलाइले वायु प्रदूषण बढ़्दो। पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्यो। आजदेखि ईस्वी सम्वतको नयाँ वर्ष सन् 2026 शुरू। नयाँ वर्षलाई विश्वभर स्वागत गरिँदै र 4 वर्षदेखि जारी रूस युक्रेन बीचको युद्ध अन्त्य गर्ने सहमति नजिक पुगेको अमेरिकाको विश्वास। यो सँगै बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।